السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30 اور یہاں واشنگٹن میں دن کے 11 بجے ہیں۔ پاکستان اور دنیا بھر سے کرونا وائرس کی تازہ ترین خبروں اور اعداد و شمار کے ساتھ خبروں کا آغاز کرتے ہیں۔ پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران مزید 15 اموات کی اطلاع ہے، جبکہ 742 نئے کیسز بھی رپورٹ ہوئے ہیں۔ پاکستان میں کرونا وائرس سے ہلاکتوں کی کل تعداد 224 ہو گئی ہے۔ مریضوں کی تعداد 10,513 ہے، جبکہ 2,337 متاثرین صحت یاب ہوئے ہیں۔ افغانستان کی وزارت صحت نے 7 صوبوں میں کرونا وائرس کے نئے 50 کیسز کی اطلاع دی ہے، جس کے بعد افغانستان میں کرونا وائرس کے مریضوں کی کل تعداد 1,226 ہو گئی۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے امیگریشن پر عارضی پابندی کے حکم نامے پر دستخط کر دیے۔ امریکہ میں مریضوں کی تعداد 8.5 لاکھ اور اموات 47,500 ہو گئیں۔ امریکی ریاست نیو یارک میں 20,000 شہری ہلاک ہو چکے ہیں اور دنیا بھر میں کرونا وائرس میں مبتلا افراد کی تعداد 26.25 لاکھ ہو گئی۔ ہلاکتوں کی تعداد 1,83,000 سے زیادہ ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ اور پاکستان کے وزیر اعظم عمران خان نے بدھ کے روز کرونا وائرس کی عالمی وبا کے پھیلاؤ کو روکنے کی کوششوں کے بارے میں تبادلہ خیال کیا ہے۔ اس کے ساتھ پاکستان کی دفتر خارجہ کی طرف سے جاری بیان کے مطابق دونوں رہنماؤں نے افغانستان میں قیام امن کے لیے ہونے والی امریکی کوششوں پر بھی تبادلہ خیال کیا۔ دوسری طرف خبر رساں ادارے رائٹرز نے وائٹ ہاؤس کے ایک بیان کے حوالے سے بتایا کہ بدھ ہی کے روز صدر ٹرمپ نے قطر کے امیر شیخ تمیم بن حماد الثانی سے بھی ٹیلی فون پر گفتگو کی اور دونوں رہنماؤں نے طالبان کی طرف سے تشدد میں کمی کرنے کی اہمیت پر اتفاق کیا۔ اس کے ساتھ ہی وائٹ ہاؤس کے مطابق دونوں رہنماؤں نے اس بات پر اتفاق کیا کہ افغانستان میں قیدیوں کی رہائی کے لیے بات چیت کے جاری رہنے پر بھی اتفاق کیا ہے۔ تجزیہ کاروں کے خیال میں اگرچہ صدر ٹرمپ کی پاکستان کے وزیر اعظم عمران خان اور قطر کے امیر سے بات چیت کا محور کرونا وائرس کی وبا تھا، لیکن اس کے ساتھ ساتھ کرونا وائرس کی وبا کے ساتھ اس دوسرے معاملے پر بات ہوئی وہ افغانستان میں امن عمل تھا جو بظاہر تعطل کا شکار ہے۔ افغان طالبان نے کابل حکومت پر الزام لگایا ہے کہ امن کی راہ میں تمام تر رکاوٹیں افغان حکومت کی جانب سے ہیں، جبکہ امریکہ بھی اپنے کیے ہوئے وعدے پورے کرنے میں ناکام رہا ہے۔ طالبان کا یہ بیان ایسے وقت سامنے آیا جب حالیہ چند روز کے دوران افغانستان میں طالبان اور حکومتی فورسز کے درمیان جھڑپوں میں کئی افغان اہلکار ہلاک ہو گئے۔ بدھ کو وائس آف امریکہ سے گفتگو کرتے ہوئے طالبان کے قطر میں قائم سیاسی دفتر کے ترجمان سہیل شاہین نے کہا کہ فروری کے آخر میں امریکہ اور طالبان کے درمیان طے پانے والے امن معاہدے کے تحت بین الافغان مذاکرات شروع ہونا تھے اور اس سے پہلے افغان حکومت اور طالبان کے درمیان قیدیوں کا تبادلہ ہونا تھا، لیکن ان کے بقول کابل حکومت طالبان کے قیدی رہا نہیں کر رہی۔ سہیل شاہین نے واضح کیا کہ طالبان آگے بڑھنے کے لیے سنجیدہ ہیں، لیکن دوسرے فریق کو بھی ذمہ داری کا مظاہرہ کرنا ہوگا۔ افغانستان کی قومی سلامتی کونسل کے ترجمان جاوید فیصل کے مطابق طالبان قیدیوں کی رہائی کا سلسلہ جاری ہے اور آئندہ چند ہفتوں کے دوران 1500 قیدی رہا کیے جائیں گے۔ ان کے مطابق افغان حکومت اب تک 433 طالبان قیدی رہا کر چکی ہے، جس کے مقابلے میں طالبان نے اب تک افغان حکومت کے صرف 40 قیدی رہا کیے۔ اطلاعات کے مطابق افغانستان نے طالبان کے بڑھتے ہوئے حملوں کے پیش نظر نہ صرف عالمی طاقتوں بلکہ پاکستان سے بھی مدد کی اپیل کی ہے۔ پاکستان میں نیشنل ایمرجنسی آپریشن سینٹر وزارت قومی ہیلتھ نے کرونا وبا کی وجہ سے اب تک متاثر ہونے والے ہیلتھ ورکروں کی تفصیلات جاری کر دی ہیں، جن کے مطابق ملک بھر میں اب تک 124 ڈاکٹرز، 39 نرسیں اور 90 ہیلتھ کیئر ورکرز کرونا سے متاثر ہوئے ہیں۔ کرونا کی وجہ سے اب تک 3 ہیلتھ ورکرز ہلاک ہوئے ہیں۔ رپورٹ کے مطابق ملک میں مجموعی طور پر 253 ہیلتھ کیئر ورکرز کرونا وائرس میں مبتلا ہوئے، جن میں سے 92 آئسولیشن اور 125 اسپتالوں میں زیر علاج ہیں، جبکہ 33 مریضوں کو ڈسچارج کر دیا گیا ہے۔ کرونا وائرس کے پھیلتے ہوئے اثرات کے تناظر میں امریکی حکام ایران اور شام سمیت دنیا کے مختلف ملکوں میں زیر حراست امریکی شہریوں کے تحفظ اور سلامتی کے حوالے سے تشویش کا اظہار کر رہے ہیں۔ امریکی محکمہ خارجہ کے ترجمان نے کہا کہ بیرون ملک موجود امریکی شہریوں کا تحفظ اور سلامتی خاص طور پر موجودہ حالات میں امریکی حکومت کے لیے اہم ترجیح ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل انٹونیو گٹیرس نے کہا ہے کہ کرونا وائرس کی وبا تیزی کے ساتھ انسانی حقوق کے بحران کی طرف بڑھ رہی ہے۔ انہوں نے آج جمعرات کے روز جاری ہونے والے ایک بیان میں دنیا بھر کی حکومتوں سے کہا کہ وہ اس بات کو یقینی بنائیں کہ صحت کی سہولتیں بلا تخصیص ہر شہری تک پہنچیں۔ امریکہ کے محکمہ صحت کے ماہرین نے بھی لوگوں پر زور دیا ہے کہ انہیں آئندہ فلو سیزن تک انتہائی محتاط رہنا ہوگا، کیونکہ اس وقت فلو اور کرونا وائرس ایک ساتھ زور پکڑ سکتے ہیں۔ اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کا یہ بلٹن ختم ہوا۔ بہجت جیلانی کو اب اجازت دیجیے۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ واشنگٹن سے ایک گھنٹے کے پروگرام کے ساتھ، جس کے دوران ہم بنیادی طور پر تو بات کریں گے کرونا وائرس کی صورتحال پر اور اس سے متعلقہ موضوعات پر، لیکن کچھ اور چیزیں بھی کل کی بات چیت سے سلسلہ جوڑتے ہیں۔ کل ہم بات کر رہے تھے کشمیر کے بارے میں، جہاں چند دن میں 3 صحافیوں کے خلاف ایف آئی آر درج کی ہے پولیس نے۔ تو ہم نے بات کی تھی کل ایمنسٹی انٹرنیشنل کے انڈیا کے ایگزیکٹو ڈائریکٹر اویناش کمار سے، جنہوں نے ایک بیان میں سے پہلے کہا تھا کہ پولیس کی طرف سے 2 نئے ایف آئی آر درج کرنا اور ان 2 صحافیوں کے خلاف تحقیقات شروع کرنا حکام کی طرف سے اظہار رائے کی آزادی کو دبانے کا عندیہ دیتا ہے، اور خاص طور پہ ایک ایسے وقت میں جب COVID-19 کے خلاف کوششیں جاری ہیں۔ اس طرح کے اقدامات ان کوششوں کو نقصان پہنچا سکتے ہیں اور خوف اور انتقام کا ماحول پیدا ہو سکتا ہے۔ انٹرویو کا کچھ حصہ آپ ابھی دوبارہ سنیں گے، لیکن چلیے پہلے سنتے ہیں بھارت کے زیر انتظام کشمیر کے ایک سیاسی لیڈر نظام الدین بٹ صاحب کا انٹرویو، جو سب میرے ساتھ ہیں۔ اور نظام الدین صاحب کا تعلق پیپلز ڈیموکریٹک پارٹی سے ہے، ان سے بات کرتے ہیں صحافیوں کی حراست پر۔ نظام صاحب خود بھی صحافت سے وابستہ رہ چکے ہیں۔ جی نظام الدین بٹ صاحب، گزشتہ 2 دن میں 2 صحافیوں کے خلاف مقدمات پولیس نے درج کیے ہیں، اچانک یہ جو سلسلہ شروع ہوا ہے، تو آپ کیا کہتے ہیں اس بارے میں؟
بدقسمتی کی بات ہے، ایک جمہوری ملک میں جہاں آزادی رائے کا حق ہر ایک کو حاصل ہے اور جو میڈیا ہے اس کو فورتھ اسٹیٹ کے نام سے جانا جاتا ہے، یہ اگر قدغن اس طرح کی لگتی ہے آزادی رائے پہ یا ہراس کیا جاتا ہے پریس کو تو بری بات ہے، جمہوری تقاضوں کے خلاف ہے اور جمہوری نظام کے برعکس ہے، اور اس سے برے اثرات ہی مرتب ہو سکتے ہیں عوامی ذہنوں پہ، اور جو رائے عامہ بنتا ہے بعد میں وہ انسٹیبلٹی کی طرف لے جاتا ہے پورے سماج کو۔ ہم نہیں سمجھتے ہیں کہ اس وقت جب کہ کورونا کی کرائسس میں پوری دنیا مغلوب ہے اور اس سے نپٹنے کی کوشش ہو رہی ہے، میڈیا کا سہارا لیا جاتا ہے تاکہ اس فائٹ میں میڈیا کا بھرپور ساتھ ہو، تو کشمیر میں اس طرح کی کاروائی کرنا اور میڈیا فریٹرنیٹی کو ہراس کر کے ایک الگ ایک نیریٹو پیدا کرنا، یہ عقل مندی کی بات نہیں ہے، اور ہم سمجھتے نہیں ہیں کہ اس وقت انتظامیہ کو اس کی ضرورت کیا پڑی۔ تینوں کے خلاف الزامات بھی سامنے آئے نہیں ہیں کہ کوئی ایسی کاروائی انہوں نے کی ہو جس سے سیکیورٹی آف اسٹیٹ کو کوئی خطرہ لاحق ہوا ہو، یا انہوں نے جرنلسٹک ایتھکس کو اس طرح وائلیٹ کیا ہو کہ ان کے خلاف کوئی بڑی کاروائی کرنے کی ضرورت پڑی۔ ہم فیس بک سے ہی دیکھتے ہیں آج کل اور ٹویٹر پر ہی دیکھتے ہیں، انہوں نے اپنی ناراضگی کا اظہار کیا ہے، اور میں نے ٹویٹ یوسف جمیل صاحب کا دیکھا، بہت ہی دلچسپ ٹویٹ تھا۔ انہوں نے کہا تھا انگریزی میں، ترجمہ جس کا ہے، خبریں سنیے اور رکنے کے بعد خبریں ختم، یعنی یہ کہ اب کوئی خبر نہ سننے کی نہ دینے کی ضرورت ہے۔ میڈیا کے ذریعے بہت سے مسائل حل کر سکتی ہیں انتظامیہ، اس وقت کرائسس ہر طرح سے ہیں، عوام پریشان ہیں، لاک ڈاؤن میں سب لوگ ہیں، اور کوئی سماجی سطح پہ کوئی اس طرح کی کوئی ایکٹیویٹی نہیں ہے کہ ایک ایجوکیشنل پالیٹکس ہو یا پروکیشن ہو میڈیا کی جانب سے جس سے انتظامیہ کے کام کاج میں بادھا پڑے یا ریاست کے مفادات کو زخ پہنچے، ایسی کوئی بات لگتی نہیں ہے ظاہری طور۔ اور خود بھی وہ تینوں جرنلسٹ، ان کا بھی ہم نے سنا، فیس بک پہ ہی دیکھا، وہ بھی خود پریشان ہے کہ آیا ایک پروفیشنل کام انجام دینے میں اس طرح کی کاروائی، ایک بہت ہی سخت قانون کا اطلاق کر کے ان کو تھانوں میں لے کے ان سے انکوائریز ہوں، انویسٹیگیشن ہوں، اور ان کے سروں پہ گرفتاری کی تلوار لٹکے، یہ اچھی بات نہیں ہے۔ ہم سمجھتے ہیں کہ انتظامیہ کو اس طرح کے اقدامات سے باز ہی آنا چاہیے, اور جو بھی ان کے خلاف کاروائی ہو رہی ہے, ایک رائے عام ابھی بن رہا ہے, اور میڈیا فریٹرنیٹی کی بھی یہی ایک مانگ ہے کہ اس طرح کے آرڈر کو, حکم کو ریووک کیا جائے.
تو کیونکہ آپ اندازہ ہو آپ سے بات کر کے کہ آپ سوشل میڈیا کے پلیٹ فارم پہ آپ جاتے ہیں, تو کچھ بی جے پی کی طرف سے کوئی ریئیکشن اس پہ نظر آیا؟
میں نے تو نہیں دیکھا بی جے پی کی طرف سے کوئی پوسٹ کسی کا, کسی بی جے پی لیڈر کا کوئی بیان اس پہ نہیں آیا. البتہ پولیس کی طرف سے ایک طرح کی وضاحت ایکسپلینیشن آئی تھی کہ ان کے خلاف کاروائی کیوں کی جا رہی ہے. اینٹی نیشنل کچھ انہوں نے فیس بک پہ اور پبلک ڈومین میں اس طرح سے اینٹی نیشنل کچھ چیزیں لانے کی کوشش کی تھی تاکہ عوام کو اسٹیٹ کے خلاف, اسٹیٹ اتھارٹی کے خلاف ایک اکسایا جائے. ہم نہیں سمجھتے ہیں کہ آل دی تھری جرنلسٹ جن کا آپ نے نام لیا, زہرا از اے فوٹو جرنلسٹ, ہم نہیں سمجھتے ہیں کہ کون سا اس طرح کا فوٹو وہ اٹھا سکتی ہے کہ ہندوستان جیسے بڑے ملک کو اس سے کوئی خطرہ لاحق ہو. اسی طرح ہندو از اے ویری پرومیننٹ انگلی ڈیلی پورے ہندوستان میں اور ہندوستان سے باہر بھی اس اخبار کی ایک عزت ہے. بٹ اے کارسپونڈنٹ فرام کشمیر, آئی ڈونٹ تھنک کہ اینی آف ہز رائٹ اپس, میں خود جرنلزم میں رہا ہوں بڑی دیر رہا ہوں, بعد میں سیاست میں آیا, میں نہیں سمجھتا ہوں کہ اس کا کوئی اس طرح کا کوئی رائٹ اپ ہماری نظر سے گزرا جو قابل اعتراض ہو.
میں یہاں پہ یہ بھی کہوں گی کہ کوئی بھی چیز جو لکھی جاتی ہے وہ اخبار میں پہلے ایڈیٹرز کے پاس جاتی ہے, وہ دیکھتے ہیں. ایسا تو نہیں ہوتا کہ یہاں بیٹھ کے کشمیر سے کسی نے لکھ دیا اور وہ ویسا کا ویسا چھپ گیا. تو اس کا مطلب ہے وہ اخبار کی پالیسیز کے مطابق ہے, اور ہندو جیسا کہ آپ نے کہا کہ ایک موقر اخبار ہے, اس کی رسپیکٹ ہے.
آپ درست فرماتے ہیں, فرام رپورٹر ٹو ڈیسک, تھرو ڈیسک ٹو پبلک, ایک پروسیس ہوتا ہے اور سبھی کی انوالومنٹ اس میں ہوتی ہے. سنگل آؤٹ کرنا, ایک جرنلسٹ کو سنگل آؤٹ کرنا, ایک رپورٹر کو سنگل آؤٹ کرنا, میں کہتا ہوں یہ قدم ہی پورا ناسمجھی کی دلیل ہے, اور اس وقت پہ لیا جا رہا ہے جب پوری دنیا یہ سمجھتی ہے کہ کس طرح سے انسانیت زندہ رہے, انسان زندہ رہے, ریاستیں اور ریاستوں کا اقتدار زندہ رہے. اس کشمکش میں ساری دنیا لگی ہے, تو انہوں نے تین کشمیریوں کو, جرنلسٹ کو اس طرح سے ہراس کرنے کی کوشش کی ہے, ایک اچھا قدم نہیں ہے. اور پھر بھی میں آپ کے مادھیم سے مطالبہ کروں گا سرکار سے کہ اس طرح کی کاروائی کو روک دیا جانا چاہیے, اور آزادی رائے کا احترام کیا جانا چاہیے, اور جو فورتھ اسٹیٹ کی عزت ہے, اس کا وقار ہے, اس کو قائم رکھا جانا چاہیے. جرنلسٹک فریٹرنیٹی کو یہ آزادی مہیا ہونی چاہیے کہ وہ پروفیشنل ایتھکس کا بہرحال خیال رکھتے ہوئے اپنا کام آزادی سے سر انجام دے سکے.
بٹ صاحب, آپ کی جو پارٹی ہے پیپلز ڈیموکریٹک پارٹی, وہ کشمیر میں حکومتوں میں شامل رہی ہے, تو میں یہ جاننا چاہوں گی کہ کیا کبھی آپ لوگوں کے کوئی پولیٹیکل ایسی بات چیت ہوتی ہے, کوئی ڈسکشنز ہوتے ہیں دلی سے, جس میں آپ نشاندہی کریں کہ اس طرح کے واقعات کا ایک عام کشمیری پر اور پھر پوری کشمیر کی زندگی پر کیا اثر پڑتا ہے؟
دیکھیے, آپ نے ایک بڑا سوال کیا, یہ تو سری نگر اور دلی کے درمیان تعلقات کی بات ہے. تعلقات اس حد تک بگڑ چکے ہیں کہ دلی کو نیشنل کانفرنس کے دو چیف منسٹر اور پی ڈی پی کے ایک چیف منسٹر اور ایک وقت کے اپنے حمایتی سجاد دون صاحب کو اور آئی اے ایس ٹاپر جیسے لوگوں کو اور کئی ایسے مین اسٹریم پالیٹیشنز کو جنہوں نے قربانیاں دی ہیں یہاں سسٹم کو زندہ رکھنے کے لیے اور ملک کے تئیں لائلٹی پیدا کرنے کے لیے, کانفیڈنس پیدا کرنے کے لیے, ملک کی ہم نوائی کے لیے, ان کو جیل جانا پڑا. تو ڈسکورس اور ڈائیلاگ اور آپسی نیریٹو کی کوئی بات ہی نہیں. لاسٹ سکس منتھس میں نہیں سمجھتا ہوں کہ کسی حد تک ایسا کوئی رابطہ ہے نئی دلی کی سرکار اور یہاں کے مقتدر لیڈروں کے درمیان کہ وہ کسی ایشو پہ ان کے ساتھ मुद्दा हम बातचीत कर सकें या रिकंसिलेटरी एक जो डिस्कोर्स होता है उसको आगे ले जाएं, या मसाइल जो होते हैं लोगों के वो दिल्ली तक पहुंचा के उनके हाल के तलाश करने के लिए कोई मुश्तरका काविश कोशिश हो, मुझे नहीं लगता ऐसा कोई संजीदा कदम किसी सतह पे सामने आया है कम से कम पिछले 6 महीने।
मैं आपका बहुत शुक्रिया अदा करूंगी निजामुद्दीन बर साहब।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन, ये थे पीपल्स डेमोक्रेटिक पार्टी के एक रहनुमा निज़ामुद्दीन बर साहब, जो साबिक सहाफ़ी भी हैं। और अब इस वक्त मेरे साथ हैं राकेश सिन्हा साहब, जो राज्यसभा के रुकन हैं। बीजेपी का जो नुक्ता नज़र है उसके बारे में इनसे बात करते हैं, कश्मीर की सूरत हाल पर और COVID-19 की सूरत हाल पर। राकेश सिन्हा साहब, तो दो सवाल हैं मेरे कि एक तो ये कि क्या कश्मीर में पाबंदियाँ सख्त की जा रही हैं प्रेस के ख़िलाफ़? उनको फोटो जर्नलिस्ट तो इसलिए बुलाया गया था, उन्होंने फेसबुक पर कुछ चीजें डाली थी जो कि उनके आर्टिकल्स ही थे, वो लिखती रहती हैं अल जजीरा में और बहुत से न्यूयॉर्क टाइम्स में और दूसरे सालों में, तो उन्होंने वो डाली थी, तो उस पे उनको
कश्मीर में कोई रिस्ट्रिक्शन नहीं है, नो रिस्ट्रिक्शन इन कश्मीर। द थिंग्स द डेवलपमेंट इज रीचिंग टू देम, डेमोक्रेसी हैज रीच्ड टू देयर डोर स्टेट्स, सो कॉमन पीपल आर वेरी हैप्पी। दैट्स व्हाई कोई भी नेता या संगठन के किसी बयान पर आम लोगों की प्रतिक्रिया, कश्मीर में पूरी तरह से स्वतंत्रता है, लेकिन पूरी तरह स्वतंत्रता है। ये सब जो लोग पुरानी राजनीति को लौटाना चाहते हैं वही इस तरह की बातों को फैलाते हैं।
प्रेस की आजादी में तो ये है कि अगर कोई लिख रहा है तो
कहीं पर ही प्रेस की आजादी हिंदुस्तान में जितनी अधिक है उतना दुनिया के किसी हिस्से में नहीं। जिस देश में भारत के प्रधानमंत्री या गृह मंत्री को दर्जनों प्रवक्ता रोज आकर अपशब्द के द्वारा पिछले 7 साल से टिप्पणियां कर रहे हैं, उनके व्यक्तिगत जीवन पर, उनके सार्वजनिक जीवन पर उन पर झूठ आरोपित कर रहे हैं, उनके लिए बदजवानी कर रहे हैं सोशल मीडिया से, उसके बावजूद भी किसी भी प्रेस को, किसी व्यक्ति को रोका नहीं गया है। तो प्रेस की स्वतंत्रता आवाज है और भारतीय जनता पार्टी की सरकार मानती है कि प्रेस को किसी भी प्रकार के बंधन में नहीं बांधना चाहिए, वो स्वयं सेंसरशिप से चले, स्वयं मीन्स अपने विवेक के आधार पर काम करें। और कभी भी उनके विवेक पर भारत सरकार ने सवाल, एक भी ऐसी घटना हिंदुस्तान में नहीं है कि प्रेस की आजादी को पिछले नरेंद्र मोदी की सरकार ने कहीं पर भी सवाल खड़ा किया, एक भी ऐसी घटना का उदाहरण नहीं दिया जा सकता।
तो इसका मतलब यह है कि ज़ाहिर कश्मीर में कुछ मामलात अलहदा भी हैं इंडिया से, तो इसका मतलब है कि जो भारत सरकार है वो इस तरह का कोई इकदाम नहीं कर रही या करना चाहती है प्रेस के खिलाफ, जैसे पुलिस तलब कर रही
है। कोई भारत सरकार कश्मीर भारत से बाहर नहीं है, वहाँ कोई किसी खास केस में क्या हुआ कॉन्टेस्ट, हर चीजें संदर्भ के अनुसार घोषित होती है। संदर्भ क्या है वो सब जो डिस्प्यूटेड मैटर होता है उस पर हम टिप्पणी नहीं कर सकते, संदर्भ क्या है जब तक मुझे जानकारी नहीं, लेकिन मैं इतना मानता हूँ कश्मीर के अखबार में पूरी आजादी के साथ कश्मीर का अखबार छप रहा है, वहाँ लोग अपनी अभिव्यक्ति की आजादी, बेसिकली प्रेस इज ए पार्ट ऑफ दी राइट ऑफ एक्सप्रेशन, जब लोगों को अभिव्यक्ति की पूरी आजादी है, अभिव्यक्ति की पूरी किसी आजादी पर कोई नियंत्रण नहीं है, किसी नेतृत्व के द्वारा कुछ बताने पर नहीं नियंत्रण है, सोशल मीडिया पर नियंत्रण नहीं है, कश्मीर के लोगों को सोशल मीडिया पर लिखने से कहने रोका गया है, आज जितनी आजादी सोशल मीडिया पर लोग ले रहे हैं उस आजादी को कोई कम कर नहीं सकता है। तो ये सब मानना, ये सब एक भ्रम फैलाने की कोशिश है और वो भ्रम वही लोग फैला रहे हैं जो पहले भी कश्मीर को पुरानी स्थिति में देखना चाहते हैं, जो जहाँ कश्मीर नहीं जाएगा, कश्मीर पूरी तरह से स्वतंत्रता और भ्रातृत्व की भाव में जी रहा है, फ्रीडम और लिबर्टी भी है, फ्रेटर्निटी भी वहाँ डेवलप कर रहा है।
अच्छा सेना जी, एक सवाल और कि कश्मीर में कुछ पार्टियां हैं जैसे कम्युनिस्ट पार्टी ऑफ इंडिया जो है और या दूसरे पीपल्स डेमोक्रेटिक पार्टी, ये जो भी यानी भारत के साथ मिलकर काम करते रहे, ये अलहदगी पसंद जो ग्रुप्स हैं उनका हिस्सा नहीं है, तो क्या आप इनके और आपके दरमियान उनमें से भी कुछ लोगों को हिरासत में लिया रखा गया था, अब रिहा हुए हैं वो?
देखिए वहाँ कम्युनिस्ट जो फ्रिंज एलिमेंट्स हैं फ्रिंज एलिमेंट को मुख्यधारा का हिस्सा नहीं माना चाहिए। जो फ्रिंज एलिमेंट हिंसा में विश्वास करते हैं, सांप्रदायिक सद्भाव को तोड़ना चाहते हैं, कश्मीर के इंटीग्रेशन को ये बाधा पहुंचाना चाहते हैं, ऐसे जो भी फ्रिंज एलिमेंट हो उस सर्वर में भी इरिस्पेक्टिव ऑफ रिलीजन कास्ट एंड रीजन, वो दुनिया के किसी भी डेमोक्रेसी में लिबरल डेमोक्रेसी में फ्रिंज एलिमेंट्स हु टेक द शेल्टर ऑफ आर्म्स और यूज द आर्म्स और एडवोकेट डू एडवोकेसी फॉर द यूज ऑफ आर्म्स एंड क्रिएट डिसहार्मनी हार्मोनी इन द सोसाइटी द लॉ टेक्स ऑन कोर्स इट इज ऑल एवरीथिंग इंडिया इज ए डेमोक्रेटिक सोसाइटी रन बाय द कॉन्स्टिट्यूशन ये संविधान के सद द्वारा चलता है और मैं करूँ या आप करें या कोई और करें संविधान के कानून के तहत ही आपके साथ कुछ होगा और यहाँ पर एक स्वतंत्र इंडिपेंडेंट जुडिशियरी है जिस जुडिशियरी को मेमन जैसे आतंकवादियों के लिए भी अप्रोच किया जा सकता है। इसलिए न्यायपालिका जहाँ इतनी स्वतंत्र हो तो वहाँ वहाँ पर इस तरह की बातें सोचना गलत है।
अगर अमेरिका से मुकाबला किया जाए तो कुछ भी केसेस नहीं है भारत में, बहुत ही सूरत हाल वहाँ काबू में है, लेकिन वहाँ एक शिकायत हुई और WHO ने भी इसका जिक्र किया और अमेरिका का जो रिलीजियस आज़ादियों का इदारा है उसने भी भारत से कहा कि उसमें ख़ासतौर पर कहा जा रहा है कि जो कोरोना वायरस है वो मुसलमान फैला रहे हैं। तो मोदी जी ने कहा भी है, परसों बयान भी दिया है बड़ा अच्छा, उन्होंने यही कहा है कि जो वायरस है किसी का धर्म या किसी का रंग और नस्ल नहीं देखता। तो लेकिन ये कि मीडिया में ऐसी बातें आएंगे तो क्या आप ऐसे मीडिया हाउसेस के खिलाफ कुछ कार्रवाई करेंगे?
देखिए पब्लिक डिस्कोर्स में मार्जिन पे डिस्कोर्स क्या था वो इम्पोर्टेंट नहीं है, उसे हम लेजिटिमेसी नहीं दे सकते हैं। अभी कोरोना एक मानवता का खतरा है, यदि इस खतरे को गंभीरता से नहीं लिया गया और जितने प्रकार की संकीर्णताएं हैं उनको छोड़कर यदि हम सेल्फ हेल्प और कम्युनिटी हेल्प नहीं करते हैं, दोनों चीजें जरूरी है, सेल्फ हेल्प करना, आइसोलेशन में रहना, कम्युनिटी हेल्प करना, कम्युनिटी के जो नॉर्म्स है उसको मानना। दुनिया माना गया है कि सोशल डिस्टेंसिंग ही सबसे बड़ा फैक्टर है, सोशल डिस्टेंसिंग का उल्लंघन नहीं होना चाहिए। जो लोग भी दुनिया के किसी भी हिस्से में, चाहे न्यूयॉर्क में हो या इटली में हो या इंडिया में हो, सोशल डिस्टेंसिंग का उल्लंघन करते हैं और जानबूझकर करते हैं। इस बीमारी के बारे में जानने के लिए आपको किसी शोध की जरूरत नहीं है, 24 घंटे दुनिया के सभी न्यूज चैनल और सभी अखबार अभी सभी पृष्ठों को इसी पर प्रतिबोध कर रहे हैं। जिस घटना से लगातार मौतों की काउंटिंग हो रही है, वर्ल्ड वार में हम इस तरह की मौतों की काउंटिंग देखते थे, बिना किसी युद्ध के बड़ी संख्या में लोग मर रहे हैं, तो वहां मानवता यदि नहीं जगती है और मानव के अस्तित्व को, ह्यूमन एग्जिस्टेंस को बचाने की यदि सिर्फ एक इंस्पिरेशन नहीं होता है तो उसे तो हम एक राक्षसी ताकत ही कहेंगे ना। जो भी हो, यदि मैं सोशल डिस्टेंसिंग को तोड़ता हूँ, मैं यदि कम्युनिटी नॉर्म को नहीं मानता हूँ, मैं भारत के प्रधानमंत्री ने साफ शब्दों में लोगों से अपील की 130 करोड़ जनता इसका सामना करे। दूसरी सबसे इम्पोर्टेंट बात यह है कि इस लड़ाई को प्रधानमंत्री ने जन युद्ध बना दिया, जो सॉलिडरिटी प्रधानमंत्री को मिल रहा है यह अनप्रेसिडेंटेड है भारत के इतिहास में। कुछ लोग इस भारत की इस विजय यात्रा में कोरोना को रोकने में और नरेंद्र मोदी जी को पूरी दुनिया में जो स्वागत मिल रही है, एक सांप्रदायिक एजेंडा को इस देश में अपने कुछ अनर्गल व्यवहार के द्वारा थोपना चाहते हैं। उन्हें हम सब जानते हैं, सब पढ़ते हैं, लेकिन हमें उस चक्रव्यूह में नहीं फंसना, उस ट्रैक नहीं होना है, हमें अभी कोरोना से लड़ना है।
इसका मतलब है कि जहर, जैसा प्रधानमंत्री ने खुद भी कहा था कि आप लोग ऐसा नहीं समझते, BJP एक गवर्नमेंट की, एक सरकार की हैसियत ऐसा नहीं समझती कि सिर्फ मुसलमान जिम्मेदार हैं इस बात के कि कोरोना वायरस भारत में फैले।
देखिए किसी धर्म पर कोई आरोप नहीं लगाया है, भारतीय जनता पार्टी ने कभी किसी धर्म को आरोपित नहीं किया है। जो लोग इस युद्ध में चाहे दुनिया के किसी हिस्से में साथ नहीं दे रहे हैं वे मानवता के अस्तित्व को मिटाना चाहते हैं। बस चाहे मैं मेंबर ऑफ पार्लियामेंट हूँ, लॉकडाउन के बाद मैं जब तक सरकार को निर्देश नहीं देगी कोई काम करने के लिए, तब तक मैंने अपने दरवाजे से बाहर पैर नहीं रखा है और यही उम्मीद हिंदुस्तान के हर नागरिक से की जाती है, कम से कम उन लोगों से जो खाते पीते हुए प्रशिक्षित हैं, जिनमें धार्मिक चेतना भी है, राजनीतिक चेतना भी है, सामाजिक चेतना है। जो व्यक्ति टेलीविजन नहीं देखता है, जो व्यक्ति अपने रोजगार के लिए घूम रहा है, उससे गलती तो हो सकती है, लेकिन जो जिनके पास सामाजिक धार्मिक चेतनाएं हैं, ऐसे लोगों से गलती को उम्मीद नहीं की जाती।
सेना जी, जैसे कि आपने अभी खुद भी कहा कि जो सिवाय इसके कि जिसको खाता पीता आदमी अगर बाहर निकलता है तो गलत है, लेकिन जो लोग भूख की वजह से, जो डेली वेजेस के वजह से अपने, तो क्या उनके लिए इस वक्त हुकूमत का, बीजेपी का क्या प्लान है ऐसे लोगों की मदद के लिए?
भारत सरकार में इस देश में करीब 10 मिलियन माइग्रेंट वर्कर्स का आंकड़ा था 2016 में। भारत सरकार, राज्य सरकार और अभी चाहे राजनीतिक पार्टियां जो भी व्हिचएवर पॉलिटिकल पार्टी में भी रूलिंग की स्टेट, कम्युनिस्ट इन केरला, कांग्रेस इन राजस्थान, बीजेपी इन मोस्ट ऑफ द स्टेट्स, जो भी पार्टी रूल कर रही है, सभी पार्टियां सरकार की तरफ से और खास करके भारत जो एनजीओ है, राष्ट्रीय स्वयंसेवक संघ के लगभग 5 लाख स्वयंसेवक आउटरीच कर रहे हैं बिना किसी से। 5 लाख स्वयंसेवक भोजन लेकर, राशन लेकर, कल ही मुझे 3 परिवार का फोन, एक परिवार का फोन आया, एक महिला मेरे घर में बहुत पहले काम करती थी, कहीं से नंबर ऊपर करके फोन किया कि हमारे घर में अभी शाम के बाद का भोजन नहीं है। मैं अब अरविंद केजरीवाल की आलोचना करूं या मैं उसको भोजन दूं, यह समय आरोप प्रत्यारोप का नहीं है। जब मानवता खतरे में है, लोगों के पेट में अनाज नहीं जा रहा, तो मैंने आरएसएस द्वारका यूनिट को फोन किया, उन्होंने 5 पद तत्काल में का तत्काल अभी भोजन पहुंचे, बाद में उसकी व्यवस्था की जाएगी। 5-5 किलो आटा जो मैंने ट्विटर पर डाला, 5-5 किलो आटा और सब्जी उनको पहुंचा दी गई तुरंत में।
अच्छा।
ये आरएसएस कर रहा है, सब जगह किचन चल रहा है। मुंबई में 20,000 फूड पैकेट रोज बांटे जा रहे हैं संघ की ओर से, एक जगह से अनेक जगह बम्बई बांटे जा रहे हैं। तो आरएसएस के 5 लाख लोग साइलेंटली ना वो ना जाति देख रहे हैं, धर्म देख रहे हैं, उसे देख रहे हैं, लोगों जरूरतमंद को देख रहे हैं। अभी एक ही कैटेगरी है जरूरतमंद और दूसरी कैटेगरी है वो सहायता करने वालों, बस हेल्प, जो हेल्प कर रहे हैं और जो नीडी है। तीसरा कोई कैटेगरी अभी मानना कौन क्या कर रहा है, मैंने किसी पोलिटिकल पार्टी से हिसाब नहीं मांगा कि आप क्या कर रहे हैं। अभी सबों का ही धर्म है कि मदद करें, शायद सब लोग कर भी रहे होंगे।
केरल का आपने जिक्र किया, केरल में उन्होंने स्कूलों को खोल दिया है जो माइग्रेंट वर्कर्स हैं उनके रहने के लिए, तो यहाँ दिल्ली में या दूसरी जगहों पे भी ऐसा इंतजाम होगा कि उनके रहने का कोई बंदोबस्त होगा माइग्रेंट वर्कर्स के?
हर जगह रचनात्मक व्यवस्था की गई है और कहीं बड़े टेंट लगाए गए हैं, कहीं स्कूलों खोला गया है, कहीं सरकारी सार्वजनिक स्थानों पर उनको रहने दिया जा रहा है। जहाँ भी माइग्रेंट वर्कर थे, 80% माइग्रेंट वर्कर्स के पास रहने का था और टेनेंट किराया नहीं ले रहे हैं, टेनेंट से अपील किए कि आप किराया नहीं ले, आप किराया लेते तो अपराध माना जाए। और जहाँ है टेनेंट किराया नहीं ले रहे हैं, तो ऐसा नहीं कि माइग्रेंट वर्कर रोड पे रहते थे, 90% माइग्रेंट वर्कर्स के पास रहने की व्यवस्था थी, उनको वहीं पर रहने की अपील की गई। और ये सोशल डिस्टेंसिंग करना है तो मुझे लगता है कि उसी नॉर्म को देखते हुए सभी जगह काम किया जा रहा है।
बहुत बहुत शुक्रिया राकेश सिन्हा साहब, थैंक यू सो मच।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामीन ये थी, और सामीन अब कुछ गुफ्तगू का हिस्सा एमनेस्टी इंटरनेशनल के भारत के लिए एग्जीक्यूटिव डायरेक्टर अविनाश कुमार की गुफ्तगू से जो उन्होंने कल की थी। तो ये जो दोनों सहाफ़ी हैं, पीरज़ादा आशिक साहब और मसर जहरा, इनमें पहली बात तो ये है कि पीरज़ादा आशिक को साइबर पुलिस ने उनको तलब किया, तो वो तो एक अखबार के लिए काम करते हैं, प्रिंट जर्नलिज्म के लिए। साइबर पुलिस का इसमें क्या काम था इस केस में, जबकि वो प्रिंट जर्नलिज्म क्या?
ये अपने आप में एक्चुअली ये ताज्जुब की बात है, साइबर क्राइम डिवीजन इस पे क्या कर रहा है और खास कर क्यों उनको कहा जा रहा है कि वो उनकी स्टोरी जो है विल कैन कॉज फियर और अलार्म इन द माइंड्स ऑफ द पब्लिक, इस तरह की चीजें। तो मेरे ख्याल में वो अपने अपने आप में पहली चीज तो ये है कि वो समझ में नहीं आ रहा कि साइबर क्राइम इसमें कैसे इन्वॉल्व है, लेकिन मुझे लगता है उससे ज्यादा बड़ी बात ये है कि एक ऐसे दौर में ये ऐसा हो रहा है जब कश्मीर में इंटरनेट जो सर्विसेज है पूरी तरह रिस्टोर नहीं है। हम जानते हैं कि 4G वहाँ अवेलेबल नहीं है, बावजूद इसके कि कोविड पैंडेमिक वहाँ का असर वहाँ भी देखा जा रहा है, बावजूद इसके कि वहाँ काफी लोग अभी ऑफिशियली भी वहाँ पर इन्फेक्टेड बताए जा रहे हैं। और ऐसे टाइम में जब और भी लोगों को इन्फॉर्मेशन की रियल टाइम जरूरत होती है, एक्सेस टू इन्फॉर्मेशन जो है, उस टाइम में आप कह रहे हैं कि आप आपको एक तो आप बुनियादी तौर पे आप इंटरनेट सेवाएं सर्विसेज नहीं अवेलेबल करवा में फंडामेंटल राइट में कहा जाता है। और कश्मीर पर यूएन स्पेशल रैपोर्टर का पहले भी बयान आ चुका है मेरे ख्याल में 2019-2018 में कि लोगों को वहां के लोगों को नहीं आया दिया एक्सेस टू इन्फॉर्मेशन की जितनी कहीं और के लोगों को है। तो अगर एक्सेस टू इन्फॉर्मेशन के लिहाज से भी देखें जो कि बुनियादी हक का हिस्सा है और इंडियन कॉन्स्टिट्यूशन में के अंदर भी, तो उस लिहाज से भी अगर देखें तो महत्वपूर्ण बात यह है, इंपॉर्टेंट बात यह है कि ये कहना पड़ेगा कि लोगों को ये इन्फॉर्मेशन कौन अवेलेबल करवाएगा। एक तो आपको इंफ्रास्ट्रक्चर होना चाहिए जैसे कि 4G इंटरनेट वगैरह की सहूलियत हो। दूसरी बात यह कि ये बहुत बड़ा काम जो है स्टेट का अपना है जो कि वो इम्पार्शियल यूजफुल नॉलेज जो है प्रैक्टिकल नॉलेज खास कर ऐसे टाइम में जरूर वो अब मुहैया करवाए। और सबसे महत्वपूर्ण बात जो है तीसरी बात वो ये है कि ऐसे टाइम में मीडिया की जर्नलिस्ट की जिसको फोर्थ पिलर ऑफ कहते हैं स्टेट कहते हैं उसकी बहुत बड़ी जिम्मेदारी बन जाती है। तो अगर ऐसे टाइम में चाहे वो पीरज़ादा आशिक हो चाहे मसर जहाँ हो चाहे और भी ऐसे पहले के सारे केसेस हों, पीरज़ादा आशिक को दूसरी बार उनके अपने इंटरव्यू के मुताबिक दूसरी बार तलब किया पुलिस ने पिछले 6-8 महीनों में जब से अगस्त से 5 अगस्त 2019 से जब से वहाँ लॉकडाउन ऑफिशियल लॉकडाउन किया गया वर्चुअली वहाँ पे। तो ऐसे टाइम में जब उनकी जिम्मेदारियां और बढ़ती हैं मीडिया की प्रेस की और ऐसे टाइम में अगर आप उनको हैरस कर रहे हैं तो ये अपने आप में बहुत खतरनाक बात है।
जैसे कि उनका कहना है कि इससे पहले उन्होंने रिपोर्ट किया था कि COVID-19 के सिलसिले में कि जो टेस्ट किट्स भेजी गई थी वैली के लिए वो 5,000 जम्मू भेज दी गई, तो इस रिपोर्ट पर भी उनको तलब किया गया। तो ये एक और इंसानी हकूक का मामला है कि एक ऐसी चीज जिसमें कोई इम्तियाज नहीं होना चाहिए, हर शहरी को बराबर हक है रसाई करने का किट्स तक या इलाज तक। तो इंडिया में उमूमी तौर पर भी ये बहुत ज्यादा इतलाह सामने आई है कि मुसलमानों को हरासा किया जा रहा है, उनको वार्ड्स अलग में रखा जा रहा है, और इसके अलावा ये भी हो रहा है कि जब कोई एक कैंसर हॉस्पिटल था उसने अनाउंस किया कि मुसलमानों को हम यहाँ उस वक्त तक नहीं आने देंगे जब तक कि वो अपनी नेगेटिव रिपोर्ट साथ ना लाए। तो इस पे एमनेस्टी ने कुछ रद्द अमल जाहिर किया या कोई पूछताछ की?
तो एक तो हम इस पर लगातार अपनी नजर भी रख रहे हैं, हमने इस पर अपने प्रेस रिलीजेस भी पहले भी हमने जारी किए हैं, लेकिन ये मैं बार बार कहता रहा हूँ पहले भी कि देखिए ये जो मसला अभी जो कोविड के समय में निकल के आया, तो ये कि ये भी आपके ही बात से साफ जाहिर होता है कि इनफैक्ट अगर देखें तो मुसलमानों और कश्मीर का मसला जो है वो मुख्तलिफ नहीं है बाकी भारत में जो हो रहा है। इनफैक्ट ये उसी पैटर्न का एक तो ये है कि उसी हिस्सा है, खासकर इसलिए कि कश्मीर माना जाता रहा था जब तक कि इन्होंने यूनियन टेरिटरी में इसको नहीं बदला भारत सरकार ने कि वो इकलौता मुस्लिम मेजोरिटी स्टेट था, तो आपने उसको कन्वर्ट करके इंडियन टेरिटरीज में कन्वर्ट किया तो वो अलग मसला है। लेकिन अगर आप देखें कि एक तो ये मसला अपने आप में था कि आप कश्मीर में आप टारगेट कर रहे हैं और वो नेशनली इंटरनेशनली सिंबल भी देखा जा रहा था कि भाई मुस्लिम इंडियाज सोल मुस्लिम मेजोरिटी स्टेट जिसको कहते हैं इकलौता है। तो लेकिन उससे ज्यादा खतरनाक बात यह है, मैं ये कहना चाहता हूँ कि पूरे देश में एक टेम्पलेट पहले से गढ़ा गया था और टेम्पलेट ये था कि मुसलमान हर इस देश में जो भी कुछ गलत हो रहा है हर चीज के जिम्मेवार है। वो नैरेटिव बढ़ता गया बहुत रफ्तार के साथ, चाहे वो ट्रिपल तलाक का मामला हो, चाहे वो राम जन्मभूमि पे और अयोध्या वाले पे सुप्रीम कोर्ट के ये हो, और उसके बाद सिटीजनशिप बिल जिसको हम जानते हैं कि बहुत खत्म। तो ये पूरा एक टेम्पलेट तो पहले से गढ़ा जा रहा था और उसमें लोग ये उम्मीद कर रहे थे कि अगर ऐसी इमरजेंसी जो आ रही जो ग्लोबल इमरजेंसी है और उसमें इंडिया भी उससे जूझ रहा है, भारत भी उससे जूझ रहा है, तो ऐसे समय में कम से कम लोगों को सैनिटी होगी, सैनिटी जिसमें आप फर्क नहीं करेंगे लोगों के बीच भेदभाव नहीं करेंगे। लेकिन अफसोस की बात यह है कि आपने इसको भी एक अपॉर्चुनिटी के रूप में राइट विंग एक पूरे प्रेस ने मीडिया ने स्टेट ने मिलकर कन्वर्ट कर दिया मुसलमान बाशिंग के लिए। और ये सिर्फ मैं मीडिया के हवाले से नहीं कह रहा हूँ, ये ट्विटर पे जो चलता है उसके हवाले से नहीं कह रहा हूँ बल्कि इसलिए कह रहा हूँ कि हेल्थ मिनिस्ट्री की जो लगातार प्रेस ब्रीफिंग्स हुई हैं और उसमें जिस तरीके से तबलीगी जमात वाले मसले को अलग से हाईलाइट करके पेश किया गया और जबकि कई लोगों ने फिर उस पर जब सवाल उठाए हैं और उसके पूरे मेथोडोलॉजी पर सवाल उठाए हैं कि किस तरह से ये बायस डेटा करेक्शन का मामला है, इन सब को लेकर के फाइनली जो उसपे नेशनल माइनॉरिटीज कमीशन ने भी एक स्टेटमेंट इशू किया चैलेंज किया तब जाकर के उन्होंने उसको लेकर के उसको चेक किया है। लेकिन ये अलग बात है कि अगर स्टेट ही कुछ खुद इस तरीके से अगर स्टेटमेंट दे रहा है जो बिल्कुल एक कम्युनिटी को टारगेट करके अगर डेटा रिलीज कर रहा है प्रोजेक्ट कर रहा है तो जाहिर है उसका जो मैसेज जाता है वो बहुत खतरनाक जाता है। जो बजाय इसके कि आप ये कहें कि ऐसी कोई इमरजेंसी ऐसी कोई पेंडेमिक ऐसी کوئی کرائسس مذہب کے محتاج نہیں ہوتی, کسی جات کی محتاج نہیں ہوتی, ہر کسی کوئی کلاس کو لے کر محتاج نہیں ہوتی, ہر کسی کوئی اکولی امپیکٹ کرتی ہے, اثر ڈالتی ہے. اس کے بجائے آپ نے اس کو ایک ریلیجیس بیسڈ ایک کانسپریسی کا حصہ کر دیا, اور یہ اپنے آپ پہ بہت خطرناک ہے. لیکن میں یہ کہہ رہا ہوں کہ یہ صرف جو پہلے سے ایک جو ٹیمپلیٹ پچھلے خاص کر پچھلے 6 سے 8 مہینوں میں بہت ایکسلریٹ ہوا تھا, اس کا ایک نیکسٹ لاجیکل اسٹیپ کے روپ میں دکھایا جانا چاہیے, جو پردیش میں ہوا اور کشمیر اسی پیٹرن کا ایک بہت سیدھا جو کہتے ہیں ایگزامپل ہے.
تو اویناش میں آپ سے یہاں یہ پوچھوں گی کہ ظاہر ہے مجھے پتا ہے کہ آپ لوگ جو بھی چیز کہتے ہیں وہ بائنڈنگ تو نہیں ہے, یہ تو اسٹیٹس کے اپنے ریئیکشن پہ ہے کہ وہ اس پر عمل کرتی ہیں یا نہیں, اور یہ ایک مہذب اور جو ریاست ہو یا ایک سول سوسائٹی ہو وہ قبول کرتی ہے اس طرح کے کرٹیسزم کو. تو یہ جو COVID-19 ہے یہ کوئی چھوٹی موٹی بات نہیں ہے, یہ ایک عالمی مسئلہ ہے. تو کیا آپ کو لگتا ہے کہ عالمی طور پر کوئی رد عمل سامنے آیا ہے اس پر, مسلمانوں کے ساتھ انڈیا میں COVID-19 کے ریفرنس سے جو کچھ ہو رہا ہے؟ یہ تو WHO کا بھی کنسرن ہونا چاہیے, یہ تو یونائٹیڈ نیشنز میں بات ہونی چاہیے.
بالکل, تو یہ آپ نے صحیح سوال اٹھایا. یہ تو یہ ہے کہ ہم ایک بار بار کہہ رہے ہیں کہ ظاہر ہے کہ ہمارا کہنا بائنڈنگ نہیں ہے, لیکن ہم انٹرنیشنل ہیومن رائٹس لا اور اس کا خاص کر اگر انڈیا میں کام کریں تو انڈیا کے کانسٹیٹیوشنل لاز بھی کافی روبسٹ ہے, ایسا نہیں کہ انڈیا کے کانسٹیٹیوشنل لاز جو ہے وہ ویک ہے. اور دونوں, اور یہ بھی بات ہے کہ انٹرنیشنل ہیومن رائٹس لا جو ہے چاہے وہ سول پولیٹیکل گورننس ہو, گورننس آف انٹرنیشنل سول پولیٹیکل رائٹس ہو, یا یونیسکو کی ای ایس سی آئی اکنامک سوشل کلچرل رائٹس ہو, جس کے سب کے انڈیا سگنیٹری ہے, ہم ان کا حوالہ دے رہے ہیں کہ اگر آپ ان کے سگنیٹری ہیں اور اس میں بہت کلیئرلی کہا گیا ہے کہ ایسے کرائسس ٹائم میں بھی, اور پہلی بات میں یہی کہنا چاہتا ہوں کہ چاہے آپ جو بھی ریسٹرکشن لگا رہے ہیں, اسٹیٹ کے ایمرجنسی پاورز ہیں, تب بھی وہ ایک تو ڈیمونسٹریبلی نیسسری ہونے چاہیے, اور آپ کو پروف کرنا پڑے گا کہ وہ ضرورت کے حساب سے اختیار کیے گئے ہیں اور ضرورت کے ریشنل سے پروپورشنیٹ بھی ہیں وہ. تو اس حساب سے اگر آپ اس کو پروف نہیں کر پا رہے ہیں, اگر آپ اس کو ڈیمونسٹریبلی, اس لیے بہت بہت صاف صاف انٹرنیشنل ہیومن رائٹس لا کہتے ہیں کہ اگر آپ وہ نہیں کر پا رہے ہیں تو پھر آپ کہیں کہ یہ غلط ہے. اور ایسا نہیں کہ صرف ہوا کی بات ہے, یہ ہے کہ آپ سگنیٹری ان لاز کے تو آپ کو تو جواب دے ذمہ دار ہونا پڑے گا ان سوالوں کا. تو پہلی بات تو یہ ہے. دوسری بات یہ ہے کہ جہاں تک عالمی مسئلہ ہے, یہ میں جانتا ہوں کہ کم سے کم 2 جگہوں پہ اس پہ لوگوں نے ریئیکٹ کیا ہے, اور ہم کوشش کر رہے ہیں کہ اور بھی لوگ, ظاہر ہے کہ اس پہ اور بھی بڑے سوال اٹھنے چاہیے. کم سے کم جو انٹرنیشنل انسٹیٹیوشنز ہیں, ایک تو یہ ہے کہ WHO نے کہا ہے کچھ دنوں پہلے, ایک اسٹیٹمنٹ ایشو کیا ہے, ٹو میک اٹ اے ریلیجیس کرائسس ڈز ناٹ ہیلپ, اٹس اے مائلڈ کامنٹ آئی مسٹ سے, بٹ ایٹ لیسٹ انہوں نے فارملی کہا ہے, خاص کر انڈیا میں جس طرح سے مسلمانوں کو ٹارگیٹ کیا گیا ہے تبلیغی جماعت والے مسئلے کو لے کر, تو اس پر ان کا ایک اسٹیٹمنٹ آیا ہے اور اس کو یہاں پر کافی لوگوں نے اکنالج بھی کیا ہے. تو ایک بات تو یہ ہے کہ ایسا نہیں ہے کہ انٹرنیشنل انسٹیٹیوشنز چپ رہے ہیں. دوسرا, یو ایس کانگریس آف انٹرنیشنل ریلیجیس فریڈم جو ہے, اس نے بھی کنسرن مسلمانوں کے مدعے پر ظاہر کیا ہے جس طرح سے ٹارگیٹ ہو رہے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ urdu.voa.com پر.
ظاہر ہے کہ EU کو, اکنامک ان کی جو ہیومن رائٹس کمیٹی ہے ان کو بھی اس پر کہنا چاہیے, یو این اسپیشل ریپورٹرز جو ہیں جو ہیومن رائٹس ڈیفینڈرز کو لے کر کے اور یہ فریڈم آف ایکسپریشن کو لے کر کام کرتے ہیں, ان کو بھی اس پر مسئلے پہ اور بھی کھل کر بات کرنی چاہیے. تو ظاہر ہے کہ یہ ہونا چاہیے, کچھ ہو رہا ہے. مجھے امید ہے کہ ظاہر ہے کہ آنے والے دنوں میں اور بھی کھل کر لوگ باز کریں گے, کیونکہ ان کی ذمہ داری بھی اتنی ہی ہے جتنی کہ بھارت سرکار کی ذمہ داری ہے اس وقت ان سب چیزوں کو اون کرنے کی. یہ اچھا ہے کہ کم سے کم پچھلے 2-3 دنوں میں ہم نے دیکھا ہے کہ مڈل ایسٹ میں وہاں کے لوگوں نے, وہاں کے انٹلیکچوئل کلاس سے, پروفیشنل کلاس سے, جس طریقے سے انکلوڈنگ سم آف دا سینئر پیپل, جس طریقے سے لوگوں نے وہاں پہ اپنی ناراضگی ظاہر کی ہے کہ کس طرح سے پوری قوم کو, پوری کمیونٹی کو ٹارگیٹ کیا جا رہا ہے انڈیا میں, تو میرے خیال میں وہ بھی ایک اچھا ہے کہ ایک طرح سے اس کے ریزلٹس ہمیں دیکھنے کو ملے ہیں. کل بھی ہم جانتے ہیں کہ اس کے بعد پرائم منسٹر کا اسٹیٹمنٹ بھی آیا ہے, یو اے ای کے امبیسڈر, انڈین امبیسڈر کا اسٹیٹمنٹ آیا ہے, تو تھوڑا سا کہیں نہ کہیں اثر دکھ رہا ہے ان سب چیزوں کا. جیسے کہ کل جو پرنسس یو اے کے ان کا اسٹیٹمنٹ آئی جن میں انہوں نے گاندھی کے ویلیوز کو یاد کرتے ہوئے بات کی ہے, میرے خیال میں وہ بہت پازیٹیو نیریٹو ہے. بھلے انہوں نے فیس بک پہ پوسٹ کیا ہو, لیکن آپ صحیح کہہ رہی ہیں کہ ان کی کہانیاں, ان کے فوٹوگرافس, فوٹو جرنلسٹ ہیں, فری لانس ہیں, انٹرنیشنلی بھی ریکگنائز رہے ہیں, بڑے بڑے میڈیا انسٹیٹیوشنس میں, واشنگٹن پوسٹ, الجزیرہ وغیرہ سب جگہ وہ چھپے ہیں, انڈین میڈیا میں بھی کافی جگہوں پہ چھپے ہیں. تو وہ چھوٹا موٹا بھلے نام نہیں ہے, وہ فری لانس جرنلسٹ ہے, لیکن وہ بڑا نام ہے, انکنالج نام ہے. تو پہلی بات تو ہمیں وہ بھی انکنالج کرنی پڑے گی کہ ایسے اگر ناموں کو آپ ٹارگیٹ کر رہے ہیں تو آپ صرف ان انڈیویجلس کو ٹارگیٹ نہیں کر رہے ہیں, آپ اس طرح سے ایک میسج دے رہے ہیں اور وہ میسج یہ دے رہے ہیں. اور یہ بھی بات ٹرسٹ ہے, اور یہ پچھلے 4-5 دنوں کے بھیتر ہر روز یہ کچھ نہ کچھ ہو رہا ہے. جیسا کہ میں نے کہا پچھلے ایک ہفتے کے بھیتر بھیما کورے گاؤں, اس کے بعد اینٹی سی اے پروٹیسٹرز, اور اب یہ جو کشمیر میں ہو رہا ہے. تو مجھے لگتا ہے کہ یہ ایک میسج ہے, اور یہ میسج یہ صرف ان انڈیویجلس کے لیے نہیں ہے, ایک پوری کمیونٹی کے لیے ہے جو ہیومن رائٹس, فریڈم آف ایکسپریشن, پروٹیسٹ, جمہوریت, ایسی چیزوں کے لیے, بیسک ہیومن رائٹس کے لیے کام کر رہی ہے. تو مجھے لگتا ہے اس کو لے کر اور بھی زیادہ سنجیدگی سے بات کرنے کی ضرورت ہے, اور صرف بھارت کے بھیتر نہیں انٹرنیشنلی بھی. اور مجھے لگتا ہے کہ مسرت زہرہ کا معاملہ بھی اسی لیے امپورٹنٹ ہے کہ یہ صرف فیس بک تک نہیں تھا, بلکہ وہ کہیں نہ کہیں وہ ایک بڑا میسج بھیج رہے ہیں ان انٹرنیشنل میڈیا کو بھی جن کی ورک کرتی رہی ہے, جہاں ان کے فوٹوز چھپتے رہے ہیں وغیرہ. تو یہ مجھے اس چیز کو اس لیے بھی انٹرنیشنلی اور سنجیدگی سے دیکھے جانے کی ضرورت ہے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ تھے اویناش کمار جو ایمنیسٹی انٹرنیشنل کے انڈیا کے ڈائریکٹر ہیں. بات کر رہے تھے کشمیر میں صحافیوں کے معاملے پہ, اس کے ساتھ ہی بات ہوئی پریس کی آزادی سے متعلق دوسری ایشوز پر. اب چلتے ہیں اگلے موضوع کی طرف. سمیں نئی دہلی سے ہمارے نامہ نگار سہیل انجم نے اپنی رپورٹ میں بتایا ہے کہ بھارت میں متعدد صحافی کرونا وائرس سے متاثر ہوئے ہیں. بمبئی کے کم از کم 53 اور چنئی کے کم از کم 25 صحافیوں کا کرونا ٹیسٹ پازیٹیو پایا گیا. دونوں ہی مقامات کے متاثرہ صحافیوں کی اکثریت دو نیوز چینل سے تعلق رکھتی ہے. بمبئی میں میونسپل کارپوریشن کی جانب سے اس ہفتے کے اختتام پر 167 صحافیوں کا کرونا وائرس کا ٹیسٹ کیا گیا تھا, اور وزارت صحت نے صورتحال کو تشویشناک قرار دیا ہے. اس کے علاوہ نئی دہلی سے ہی ایک اور خبر میں کرونا وائرس یا COVID-19 سے نمٹنے والے طبی عملے اور پولیس پر بڑھتے ہوئے حملوں کے درمیان بھارتی حکومت نے ایک آرڈیننس جاری کیا ہے جس کے مطابق طبی عملے پر حملہ سزا کے قابل جرم مانا جائے گا, اور اگر کوئی شخص ڈاکٹروں, پیرامیڈکس یا پولیس ٹیم پر حملے کا ذمہ دار پایا جائے گا تو اسے 7 جیل کی سزا ہو سکتی ہے. تو چلیے سنتے ہیں سہیل انجم کی رپورٹ اور اس کے بعد کچھ اور موضوع.
بھارت میں فیلڈ میں کام کرنے والے صحافی بھی اب کرونا وائرس کے شکار ہونے لگے ہیں. ممبئی کے کم از کم 35 اور چنئی کے کم از کم 25 صحافیوں کا کرونا ٹیسٹ مثبت پایا گیا ہے. دونوں مقامات کے متاثرہ صحافیوں کی اکثریت نیوز چینلوں سے تعلق رکھتی ہے. ممبئی میونسپل کارپوریشن کی جانب سے اختتام ہفتہ 167 صحافیوں کا کرونا وائرس ٹیسٹ کیا گیا. وزارت صحت میں جوائنٹ سیکرٹری لو اگروال نے اس صورتحال کو افسوسناک قرار دیا ہے, اور اس بات پر زور دیا ہے کہ جب تک باہر کرنا بالکل ضروری نہ ہو صحافی گھروں میں رہیں. ممبئی کا معاملہ اس وقت روشنی میں آیا جب ایک سینئر صحافی اشوک باگریا نے ٹویٹ کر کے کہا کہ ایک نیوز چینل کی پوری ٹیم کا کرونا ٹیسٹ مثبت پایا گیا ہے. انہوں نے میڈیا اداروں سے اپیل کی کہ وہ صحافیوں کو سہولتیں فراہم کریں. انہوں نے مزید کہا کہ ممبئی میں بی ایم سی نے صحافیوں کا ٹیسٹ کیا ہے, دہلی میں بھی کیا جانا چاہیے. انہوں نے میڈیا اداروں سے یہ بھی اپیل کی کہ وہ صحافیوں کے طبی اخراجات برداشت کریں, اور ان کو کام نہ کرنے سے جو نقصان ہو اس کا ازالہ کریں. ممبئی پریس کلب کے کمیٹی سربراہ گربیر سنگھ نے میڈیا سے بات کرتے ہوئے کہا کہ ہم نے صحافیوں پر زور دیا ہے کہ وہ فیلڈ میں نہ جائیں اور گھروں سے کام کریں. اگر صحافی متاثر ہوتے ہیں تو ہم ان کے میڈیکل انشورنس کا مطالبہ کریں گے. میونسپل کارپوریشن آف گریٹر ممبئی کے رابطہ عامہ افسر نے بتایا کہ 16 اور 17 اپریل کو آزاد میدان میں صحافیوں کے لیے ٹیسٹ کیمپ لگایا گیا. 167 افراد کے نمونے اکٹھا کیے گئے. الیکٹرانک اور پرنٹ میڈیا دونوں شعبوں سے وابستہ اسٹاف, رپورٹرز, فوٹوگرافرز اور کیمرہ پرسنز کے ٹیسٹ کیے گئے. تمام متاثرین کا گورے گاؤں کے ایک اسپتال میں علاج چل رہا ہے. تمل ناڈو محکمہ صحت کے ایک اہلکار کے مطابق چنئی میں ایک نیوز چینل کے 90 صحافیوں کا کرونا ٹیسٹ کیا گیا تھا, جن میں سے کم از کم 25 صحافیوں کا ٹیسٹ پازیٹیو پایا گیا ہے. دہلی میں 22 اپریل سے دہلی حکومت کی جانب سے صحافیوں کا مفت کرونا ٹیسٹ کیا جا رہا ہے. پریس کلب آف انڈیا کے صدر मंत्री अनंत बगाइतकर ने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा कि दिल्ली के वजीर आला अरविंद केजरीवाल ने गुज़श्ता रोज ऐलान किया था कि सहाफियों का टेस्ट मुफ्त किया जाएगा और आज से उसका आगाज कर दिया गया है। उन्होंने बताया कि जिन लोगों की दिलचस्पी है वो खसूसी तौर पर बनाए गए एक कैंप में जाकर अपना टेस्ट करवा रहे हैं। टेस्ट के दो रोज के बाद रिपोर्ट आती है, लिहाजा अभी ये नहीं कहा जा सकता कि दिल्ली में सहाफियों को कोरोना वायरस हुआ है या नहीं। जब तक की रिपोर्ट ना आ जाए कुछ कहना कबलज वक्त होगा। अनंत बगाइतकर ने मजीद कहा कि प्रेस क्लब की जानिब से वजारत इत्तलात व नशरियात को एक तजवीज़ इरसाल की गई है कि प्रेस क्लब और प्रेस इंफॉर्मेशन ब्यूरो PIB की जानिब से नेशनल मीडिया सेंटर नई दिल्ली में एक कैंप लगाकर सहाफियों का कोरोना टेस्ट किया जाए। इस सिलसिले में हम लोग आगे की हिकमत अमली तय कर रहे हैं। उन्होंने ये भी कहा कि प्रेस क्लब के कैंप में फील्ड में रहने वाले सहाफियों का तरजीही बुनियाद पर टेस्ट होगा और उसके बाद दूसरे स्टाफ का होगा। प्रेस क्लब ऑफ इंडिया के साबिक सदर गौतम लाहिरी ने वॉइस ऑफ अमरीका से बात करते हुए कहा कि दिल्ली हुकूमत की जानिब से राजेंद्र नगर के एक होटल में सहाफियों का टेस्ट शुरू हुआ है जो कई दिनों तक चलेगा। उन्होंने कहा कि फील्ड में काम करने वाले सहाफियों के लिए ज़्यादा खतरा है, इसलिए हमारी कोशिश होगी कि फील्ड में काम करने वाले हर सहाफी का टेस्ट हो ताकि पता चल सके कि कौन कौन मुतासर हुआ है। उनके बकौल मुतासरीन के लिए हम लोग हुकूमत से सहूलतों का मुतालबा करेंगे। कोरोना वायरस या COVID-19 से निमटने वाले तिब्बी अमले और पुलिस पर बढ़ते हमलों के दरमियान हुकूमत ने एक ऑर्डिनेंस जारी किया है जिसके मुताबिक तिब्बी अमले पर हमला काबिल ताज़ीर जुर्म माना जाएगा। अगर कोई शख्स डॉक्टरों, पैरामेडिकल स्टाफ या पुलिस टीम पर हमले का जिम्मेदार पाया जाएगा तो उसे 7 साल तक की जेल हो सकती है। ये ऑर्डिनेंस एक सदी पुराने एपिडेमिक एक्ट में तरमीम करके लाया गया है। यहाँ एक न्यूज कॉन्फ्रेंस में इसकी इत्तला देते हुए मरकजी वजीर प्रकाश जावड़ेकर ने कहा कि ये ऑर्डिनेंस सेहत अमला और दीगर COVID-19 जाबाजों के तहफ़ में लाया गया है। इस जुर्म में मुलजिम की जमानत नहीं होगी। ऑर्डिनेंस के मुताबिक सेहत वर्कर्स पर हमले की जांच 30 दिन के अंदर की जाएगी और ऐसे मामलों में 1 साल के अंदर फैसला सुना दिया जाएगा। इस ऑर्डिनेंस के तहत मामूली केसेस में 3 माह से 5 साल तक की जेल और 50,000 से लेकर 2 लाख रुपए तक का जुर्माना किया जाएगा, जबकि संगीन केसेस में 6 माह से लेकर 7 साल तक की जेल होगी और 1,00,000 से लेकर 7,00,000 रुपए तक का जुर्माना होगा। अगर किसी हमले में सेहत वर्कर की गाड़ी या क्लिनिक को नुकसान पहुंचता है तो मुलजिम पर तबाह हुई चीज के मार्केट रेट से 2 गुना जुर्माना आयद किया जाएगा। जिस शख्स का नुकसान होगा उसे मुआवजा दिया जाएगा। ये ऑर्डिनेंस इंडियन मेडिकल एसोसिएशन के इस मुतालबे के एक रोज बाद लाया गया है कि तिब्बी अमले पर हमले के खिलाफ कानून बनाया जाए और अमले की जिंदगी के तहफ्फुज को यकीनी बनाया जाए। एसोसिएशन ने 23 अप्रैल को इन हमलों के खिलाफ यौम सियाह मनाने का ऐलान किया था। याद रहे कि हालिया दिनों में COVID-19 से निमटने वाले डॉक्टरों, तिब्बी अमले और पुलिस पर मुल्क के मुख्तलिफ इलाकों में हमलों के मुतअद्दिद वाकयात पेश आए हैं। जिस रोज ऑर्डिनेंस का ऐलान किया गया उसी रोज मध्य प्रदेश के शिवहर जिला में पुलिस और डॉक्टरों की एक टीम पर हमला किया गया। ये टीम शिवहर के गोस्वानी गांव में एक शख्स गोपाल शुहारे की जांच करने गई थी जो कि इंदौर से आया था। हमले में एक असिस्टेंट पुलिस इंस्पेक्टर जख्मी हो गया। मरकजी हुकूमत ने तमाम रियासती हुकूमतों से कहा है कि वो तमाम डॉक्टरों और फ्रंट लाइन हेल्थ वर्कर्स को जिन पर हमले हो रहे हैं मुनासिब सिक्योरिटी फराहम करें। मरकजी दाखिला सेक्रेटरी अजय भल्ला के मुताबिक तमाम रियासती हुकूमतों और मरकज के जेर इंतजाम इलाकों से दरख्वास्त की गई है कि वह ऐसे नोडल अफसर मुकर्रर करें जो सिक्योरिटी से मुतल्लिक किसी भी तनाज़ा को दूर करने के लिए 24 घंटे मौजूद रहें और अगर ऐसा कोई वाकया पेश आता है तो हुकूमतें सख्त कार्रवाई करें। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
अच्छा, कोरोना वायरस के इस दौर में बहुत सी दिल पर असर करने वाली कहानियाँ भी सामने आई हैं। लाहौर में हमारे नामा निगार आपकी मुलाकात करवा रहे हैं उमर हुसैन साहब से, जिनका ताल्लुक तो फूड बिजनेस से है, लेकिन जब उन्होंने खबर सुनी कि डॉक्टरों के लिए PPE यानी हिफाजती गियर की कमी हो रही है तो उन्होंने इसे फराहम करने का एक सिलसिला शुरू किया है और वो खुद ये गियर सिलवा कर आगे भेज रहे हैं और बहुत कम कीमत पर।
350 रुपए के अंदर 5 पीस निकलते हैं, ठीक है? तो आप सोचें 350 divided by 5, तो क्या 70-75, और उसके ऊपर आप इंडस्ट्रियल अगर स्टिचिंग डालें तो ये 100 रुपीज के अंदर आप ये बना सकते हैं। हम लोग हुंजा भेज रहे हैं, क्वेटा भेज रहे हैं, हम लोग लाहौर में तो हर जगह दे रहे हैं। अब जितने भी स्वीट टूथ हैं, अभी सबसे पहला स्वीट टूथ जो एम एम आलम वाला है, यहाँ पे हर डॉक्टर अपनी आईडी दिखा के कॉस्ट प्राइस के ऊपर किसी प्राइवेट हॉस्पिटल का भी 189 रुपीस के ऊपर लेके जा सकते हैं। लाहौर के अंदर हम लोग जीना हॉस्पिटल, सर्विसेज हॉस्पिटल, आपके जितने भी तकरीबन मेयो हॉस्पिटल, आपका चिल्ड्रन हॉस्पिटल, गुलाब देवी हॉस्पिटल, इन सबको फ्री ऑफ कॉस्ट हम लोग दे रहे हैं। मैंने फेसबुक के ऊपर ही कोई और बंदा किट्स बेच रहा था, तो मैंने उसको मैसेज किया कि यार मुझे 6 किट्स चाहिए, किसी ने मेरे से मांगी है तो मैं एज अ डोनेशन देना चाह रहा हूँ। तो उसने मुझे कहा कि उमर भाई वैसे तो 4000 रुपये की है, तो आपके लिए हम 2500 की कर देंगे। 2500 रुपये वाली वो किट मेरे पास पहुँची है, तो उसके अंदर कुछ भी नहीं था। तो मैंने बंदे को फ़ोन किया, मैंने कहा तो सादा एक पोलिएस्टर का एक सूट है जिसकी सिलाई भी बहुत गंदी है, तो ये आप मेरे ख्याल से बाकी चीज़ें साथ देना भूल गए, तो मास्क होगा, मुझे था बीच में कोई और चीज़ें भी होंगी, तो बीच में कुछ भी नहीं था। तो कहता नहीं नहीं यही है। तो मेरे जहन में आया कि यार हम लोग इसके अंदर किस तरह अपना पार्ट प्ले कर सकते हैं। जिप प्रिक्योर करना, चीज़ें प्रिक्योर करना, लेबर को बुलाना, फिर उनको स्क्रीन करना, उनको ग्लव्स पहनाना, वो लोग नहीं पहनते, पसीना आता है बीच में हमें, फिर उनके हाथ बार बार हम साफ कराते हैं अल्कोहल से कि यार आपको पता था कि वो बैठ के कर सकें काम, तो उसकी एडिट कॉस्ट है। हमें प्राइवेट जो लोग मुझे फॉलो कर रहे हैं, जो लोग स्वीट टूथ को फॉलो करते रहे, उन्होंने आउट ऑफ द वे जाके किसी ने 500 भी भेजा है, किसी ने 1000 भी भेजा है, किसी ने 10000 भी भेजा है, किसी ने 500000 भी भेजा है, तो उसकी उनके पैसों के ऊपर हम लोगों ने फ्री डिस्ट्रीब्यूट भी किया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन ये थे, सामिन अब सुनते हैं यहाँ वाशिंगटन से मुदस्सरा मंजर की एक रिपोर्ट जो अमेरिका के मुख्तलिफ शहरों में होने वाले उस एहतजाज के बारे में है जो लॉकडाउन के खिलाफ था। कई जगहों पर ये महज इक्का दुक्का लोग ही थे, लेकिन कुछ जगहों पर ज़्यादा भी थे। तो इस एहतजाज की तफसील सुनते हैं मुदस्सरा मंजर से।
कोरोना वायरस की वबा ने दुनिया भर में लोगों को घरों तक महदूद रहने पर मजबूर कर दिया। 95% अमरीकी लॉकडाउन में है, अमरीकी मईशत सुस्त रवि का शिकार है और इंतखाबात के इस साल में कोई सियासी सरगर्मी मुमकिन नहीं। तहम सदर ट्रंप कोरोना वायरस के खिलाफ इकदाम से मुतालिक मीडिया को आगाह करने के लिए रोज़ाना ब्रीफिंग देते हैं और इस ब्रीफिंग के दौरान अपने इकदाम की सताइश के साथ साथ अपने सियासी हरीफों पर नुक्ताचीनी भी करते हैं और यूँ उनकी दोबारा मुंतखब होने की कोशिशें जारी हैं। वो मुल्क को जल्द से जल्द लॉकडाउन से निकालना चाहते हैं। इसके लिए उन्होंने ये तक कह दिया था कि अमेरिका का सदर होने के बायस उन्हें कुछ भी करने का मुकम्मल इख्तियार हासिल है और वो एक हुक्म से पूरा मुल्क खोल सकते हैं। ताहम अगले ही रोज़ उन्हें एहसास हो चुका था कि ये इख्तियार रियासतों के गवर्नरों के पास है, मगर इतना ज़रूर हुआ कि सदर के हामियों को मौका मिल गया और वह सड़कों पर निकल आए, ख़ास तौर पर उन रियासतों में जहाँ ट्रंप ने गुज़श्ता इलेक्शन में कामयाबी हासिल की थी, जिनमें रियासत मिशिगन, केंटकी और पेंसिल्वेनिया भी शामिल हैं। कानूनी माहरीन कहते हैं कि अगरचे आईन की पहली तरमीम के तहत अमेरिका में इजहार की मुकम्मल आज़ादी हासिल है और रियासतों में लॉकडाउन भी एक हिदायत ही कही जा सकती है जिस पर अमल न करने से किसी कानून की खिलाफवर्जी नहीं होती, ताहम सिएटल यूनिवर्सिटी में लॉ के प्रोफेसर डॉक्टर तैयब महमूद कहते हैं कि तहजीब याफ्ता दुनिया में ये समझा जाता है कि कोई आफत आए और हुकूमत की तरफ से कोई हिदायत दी जाए तो लोग उस पर अमल करेंगे।
एक हदायत ही है और जो जैसे तहजीब याफ्ता जगहों पे ख्याल होता है कि जब इस किस्म की कोई आफत आए और हुकूमत की तरफ से हदायत हो तो लोग उसको उस पर अमल करेंगे, क्योंकि उसमें ही उनकी अपनी सलामती और दूसरों की सलामती है। तो जहां तक कानूनी बात रही, उस हद तक तो मेरा नहीं ख्याल कि अब तक जिस तरह की हदायत दी गई हैं उनके तहत ये जो प्रोटेस्ट करने वाले हैं उनके खिलाफ कोई कानूनी चाराजोई की जा सकती है। तो हो सकता है कि खास तौर पे कुछ स्टेट्स जो हैं वो आगे बढ़ें और जरा सख्ती इसमें लाएं हदायत में और उसकी उसको कोई कानूनी शक्ल दें।
कोरोना वायरस की वबा ने लाखों अमरीकियों को रोजगार से महरूम कर दिया है। چنانچہ واضح طور پر یہ سوچا جا رہا ہے کہ اکانومی کو کب تک بند رکھ سکتے ہیں۔ ڈاکٹر طیب محمود کہتے ہیں کہ ایسے لوگوں کی امداد کے لیے بحالی کے پیکج کا اعلان تو کیا گیا مگر ابھی تک یہ امداد بہت لوگوں تک پہنچی نہیں ہے، اور پھر یہ بھی کہ یہ امداد کتنے روز چلے گی۔ بہرحال وہ کہتے ہیں کہ ایسے میں ضروری تھا کہ ریاستیں اور مرکزی حکومت ایک ہی بات کرتے، مگر بدقسمتی سے ایسا نہیں ہے۔ جو سائنسی نظریہ ہے، جو ڈاکٹروں اور طبی ماہرین کی رائے ہے، واشنگٹن سے پیغام اس کے برعکس آتا رہا ہے۔
مرکزی حکومت ہے، فیڈرل حکومت ہے، خاص طور پہ صدر ٹرمپ کی طرف سے ذرا مکس میسجنگ ہی ہوتی رہی شروع سے لے کے اب تک۔ وہ شاید اپنا جو ان کا پولیٹیکل بیس ہے، جو زیادہ لبرٹیرین ہے، رائٹ ونگ ہے، کچھ اس میں زیادہ ورکنگ کلاس بھی ہے، تو وہ ان کو نہیں سوٹ کرتا کہ اکانومی بند ہو۔ ان کو زیادہ یہی سوٹ کرتا ہے کہ بھئی کوئی جو ہے نا چین یا کسی کا ذمہ لگایا جائے۔ تو میں سمجھتا ہوں زیادہ سیاسی ایک چیز ہے، اور یہ بڑی انفارچونیٹ چیز ہے کہ اتنا ایک سیریس مسئلہ صحت کا، لوگوں کی سلامتی کا، ایک طرح سے پولیٹیکل فٹ بال بن گیا ہے دائیں بازو کی قوتوں کے درمیان اور ریاستوں کے درمیان۔
تازہ ترین اطلاعات کے مطابق امریکی ریاست جارجیا کے گورنر ہے، جو کہ ایک ریپبلکن ہے، لاک ڈاؤن میں نرمی کرنے اور بعض کاروباری ادارے کھولنے کا اعلان کر دیا ہے۔ اس سے پہلے فلوریڈا کے ریپبلکن گورنر نے بیچز کھولنے کا اعلان کیا تھا، اور بڑی تعداد میں لوگ بیچ پر پہنچ گئے تھے اور معاشرتی فاصلہ رکھنے کی کوشش نہیں کی گئی تھی۔ نیو یارک کے ڈاکٹر عمیر خان جیسے طبی ماہرین اس کے خلاف خبردار کر رہے ہیں۔ ان کا کہنا ہے کہ اگر لاک ڈاؤن ختم کر دیا گیا اور معاشرتی فاصلہ رکھنے پر عمل نہ کیا گیا تو کرونا وائرس پہلے سے زیادہ طاقت سے حملہ کر سکتا ہے۔
بیسکلی ہم کچھ کر نہیں سکتے اس کے بارے میں۔ دی اونلی تھنگ وی کین ڈو از سوشل ڈسٹینس، ایک دوسرے سے جتنے فاصلے میں رہ سکیں اتنا بہتر ہے، کیونکہ اس وقت کوئی بھی نہیں پریڈکٹ کر سکتا کہ اگر ہم نے ساری یہ بین لفٹ کر دیے جائیں اور پبلک لوکیشنز کھول دی جائیں تو کیا ہوگا۔ میں سنا تھا کہ کہیں فلوریڈا میں بیچز کچھ کھل رہے ہیں یا کچھ اس طرح کی باتیں۔ فرام اے میڈیکل اسٹینڈ پوائنٹ میرے خیال سے یہ بالکل غلط ہے، اٹ شڈنٹ بی ڈن، شڈنٹ بی الاؤڈ۔
ڈاکٹر طیب محمود کہتے ہیں کہ یہ تو آنے والا وقت ہی بتائے گا کہ حالات کس طرف جاتے ہیں۔ البتہ اگر اموات تھمنے لگیں تو شاید زیادہ چیزیں کھلنے لگیں گی، مگر تشویش کی بات یہ ہے کہ یہ احتجاج انہی ریاستوں میں ہو رہا ہے جہاں خطرہ بھی زیادہ ہے۔ اور آج ہی کی اطلاعات ہیں کہ ریاست کینٹکی میں احتجاجی ریلی کے بعد کرونا وائرس سے متاثر افراد کی تعداد میں ایک دم اضافہ ہوا ہے۔ صدر ٹرمپ اب بھی یہی چاہتے ہیں کہ ملک جلد سے جلد کھول دیا جائے، کیونکہ معیشت کی ابتری کسی طرح ان کے حق میں نہیں جاتی۔ ڈاکٹر طیب محمود کہتے ہیں کہ افسوس کی بات یہ ہے کہ صدر اور ان کے ارد گرد جو لوگ ہیں ان کی زیادہ نظر الیکشن لڑنے پر ہے۔
افسوسناک بات سب سے زیادہ یہی ہے کہ صدر صاحب کی طرف سے اور ان کے ارد گرد جو لوگ ہیں وہ زیادہ ان کی نظر الیکشن لڑنے پہ ہے، اور اپنے جو ان کا سیاسی بیس ہے اس کو پرجوش رکھنے پہ ہے، علاوہ اس کے کہ بھائی جو اس وقت ہے کتنی بین الاقوامی اور نیشنل آفت آئی ہوئی ہے اس کا مداوع کسی طرح کیا جائے۔
کرونا وائرس یقیناً کسی آفت سے کم نہیں۔ آج کے اعداد و شمار کے مطابق دنیا بھر میں 25 لاکھ سے زیادہ لوگ اس سے متاثر ہو چکے ہیں، اور ہلاکتوں کی تعداد 1,71,000 سے زیادہ ہے، جبکہ امریکہ میں 7 لاکھ سے زیادہ مریض ہیں اور 42,000 سے زیادہ اموات ہو چکی ہیں۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو آج کا یہ پروگرام ختم کرنے کی، اس درخواست کے ساتھ کہ آپ نے کئی مشورے سنے، خاص طور پہ ماہرین نفسیات کے، ان پر عمل کیجئے، ساتھ ہی حکومت کے ان احکامات پر بھی جو کہ سوشل ڈسٹینسنگ سے متعلق ہیں، یعنی سماجی فاصلے سے، کہ آپ ایسی جگہوں پر نہ جائیں جہاں بھیڑ بھاڑ ہو، اور اگر کسی ضرورت سے جانا بھی پڑے تو 6 فٹ کا فاصلہ، تو کم از کم 6 فٹ کا فاصلہ درمیان میں رکھیں۔ تو چلیے آئندہ پروگرام میں پھر ملاقات ہوگی، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.